نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب زدني علما اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين اللہ تعالیٰ نے فرمایا یا ایہ الذین آمنو اے ایمان والو اے لوگو جو اپنے آپ کو ایمان والے کہلاتے ہو جو ایمان رکھتے ہو اللہ پہ تم کیا کرو ایک حکم دیا جا رہا ہے اذا نودی للصلاۃ جب پکارا جائے نماز کے لیے کون سی نماز کے لیے میں یوم الجمعہ آتی جمعہ کے دن کی کون سی نماز ہے ویسے تو جمعے کے دن فجر بھی ہوتی ہے وہ عصر بھی ہے مغرب عشاء بھی ہے لیکن جس کی طرف اشارہ یہاں پہ ہے وہ ہے جمعے کی نماز جس کو ہم کہتے ہیں جمعے کی نماز ہے ظہر نہیں کہتے جمعے کی نماز کہتے ہیں تو جب جمعے کی نماز کے لیے پکارا جائے جمعے کے دن تو کیا کرو دو باتیں کہیں گئیں ایک کرنے کو کہا گیا اور ایک چھوڑنے کو ایک امر ہے اور ایک نہیں ہے فَاسْعَوْا پس دوڑو الى ذکر اللہ اللہ کے ذکر کی طرف وَذَرُوا الْبَيْعَ اور چھوڑ دو تجارت کرنا کیا ہے اللہ کے ذکر کی طرف سعی اور چھوڑنا کیا ہے تجارت کو ذَلِكُمْ خَيْرٌ لَكُمْ اِن كُنْتُمْ تَعْلَمُونَ یہ تمہارے لیے بہتر ہے اگر تم ایسا کرو گے تو یہ بہتر ہے تمہارے لیے اگر تم علم رکھتے ہو تو یہاں پہ یہ بتایا گیا جمعے کا دن مسلمانوں کے لیے ایک ایسا دن ہے ویسے تو یہ انتہائی فضیلت والا دن انتہائی فضیلت والا کیونکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا بیسٹ ڈیز جو جس پہ بھی خوبصورت طلوع ہوتا ہے دنوں میں وہ جمعے کا دن ہے تو یہ اس طرح سے تو ویسے ہی فضیلت کے حامل ہے لیکن یہ دن ایسا دن ہے جو پچھلی امتوں کو بھی دیا گیا تھا اور ان کو یہ کہا گیا تھا کہ اس دن عبادت کیا کریں ہمیشہ سے یہ دن جو ہے نا دیکھیں نا اب آدم کی تخلیق ہوئی اس دن ساری مخلوقات کی کائنات کی تخلیق مکمل ہوئی تو ایک اسپیشل دن تو تھا ہی یہ تو یہ پچھلی امتوں کو بھی یہود کو بھی نصارہ کو بھی دیا گیا پھر انہوں نے کیا کیا انہوں نے جیسے اللہ کے کلام میں چینجز کر دی نا تو انہوں نے دن بھی اپنا چینج کر لیا جمعے کو انہوں نے چھوڑ کے یہودیوں نے سیٹرڈے کو اپنا لیا اور جو کرسچن تھے انہوں نے کہا کہ ہم سنڈے کو لے لیتے ہیں تو انہوں نے اپنے لیے سنڈے کا دن فکس کر لیا عبادت کے لیے اور خود ہی اپنے اوپر سارا کاروبار وغیرہ سب کچھ حرام کر دیا اللہ تعالیٰ نے بھی ان کے لیے پھر یہ چیزیں حرام کر دی کہ اس دن آپ نے کوئی کاروبار نہیں کرنا آپ دیکھتے ہیں نا وہ اہل سبت کا واقعہ جو ہفتے والے دن جنہوں نے مچھلیاں پکڑی تھی تو پھر ان کے ساتھ کیا ہوا اور یہ سب چیزیں تھیں انہوں نے اپنے اوپر خود پابندی لگائی تھی اللہ نے بھی پھر ان کے اوپر پابندی لگا دی تو نصارہ نے یہ سیٹرڈے کا دن لیا اور دیکھیں اس کو بھی انہوں نے کہا کہ ہم اس دن نہ عبادت کے لیے اپنے دن کو فکس کرتے ہیں لیکن اب رہ کیا گیا ہے اس کے اندر کہ صرف سنڈے پریئر ان کی ہوتی ہے وہ جو چرچز میں ہوتی ہے سنڈے کو صبح کو ایک گیدرنگ ہوتی ہے اس کے علاوہ کچھ نہیں ان کو پتا اس دن کا عبادت وغیرہ اور کچھ نہیں کرتے اس دن اس کو بس چھٹی کا دن ہی منا لیا ہالی ڈے اسی لیے کہتے ہیں نا یہ ہالی ڈے کس سے ہے ہولی ڈے سے ہولی ڈے ہے یہ تو دن تو اللہ تعالیٰ نے ان کو بھی یہی دیا تھا جمعے کا لیکن انہوں نے خود اپنے لیے چینج کر دیا اور پھر اس کے بعد اللہ تعالیٰ نے یہ دن مسلمانوں کو دیا کہ وہ اس دن میں عبادت کریں کہ اگر چھ دن تمہیں وقت نہیں ملتا تو ایک دن تم اپنے لیے فکس کر لو اور اس دن اللہ تعالیٰ کے ساتھ اپنے تعلق کو ریفریش کرو اللہ کا ذکر کرو کتاب الہی تلاوت کرو اور اس کو سیکھو سمجھو تو اللہ تعالیٰ نے یہ دن ایک مقرر فرمایا آپ صلی اللہ علیہ وسلم نے فرمایا ہم ہیں تو آخری امت مگر قیامت میں ہم سب پر سبقت لے جائیں گے ان کو کتاب دی گئی ہم سے پہلے ہمیں آخر میں دی گئی جو اللہ نے فرض کیا تھا ان پر انہوں نے اس میں اختلاف کیا تو اللہ تعالیٰ نے ہمیں نئے سرے سے اس دن کی ہدایت فرما دی اب سابقہ امتیں جو پچھلی امتیں وہ ہمارے پیچھے چل رہی ہیں ان کا جو ہے نا بعد میں ہے جیسے کہ یہودیوں کا بعد میں آتا ہے سیٹرڈے کا دن نصارہ کے لیے بعد اس سے بھی بعد آتا ہے سنڈے کا دن تو ان کو جمعے کا دن ایک ویسے ہی ایک اہمیت کا حامل دن ہے. تو اب آپ کو سمجھ آئی کہ اللہ تعالیٰ نے پھر کیا کیا, اب یہ پچھلی امتوں کو دیا گیا, انہوں نے اس دن کو اپنے لیے چینج کر لیا, اللہ تعالیٰ نے مسلمانوں کو دن دے دیا اور ایک سہولت دے دی. وہ تو پورا دن نہیں کچھ اور کر سکتے تھے نا, ان کو تو عبادت ہی صرف کرنی تھی, صرف ان کو سارا دن کوئی کاروبار نہیں کر سکتے تھے, کچھ نہیں کر سکتے. لیکن مسلمانوں کے لیے اللہ تعالیٰ نے یہ سہولت دے دی, آسانی کر دی کہ صرف اتنا سا ٹائم جس وقت اذان دے دی جائے اس سے لے کے, جمعے کی اذان کی بات ہو رہی, جمعے کی اذان دے دی جائے اس سے لے کے نماز پڑھنے تک, جمعے کی نماز پڑھنے کا تک, وزر البیع, چھوڑ دو تجارت کو, پورا دن چھوڑنے کی ضرورت نہیں. مگر اس ٹائم پہ تمام علماء کا اس پر اتفاق ہے کہ اس ٹائم پہ تجارت کرنا حرام ہے, نہیں کر سکتے. تو اللہ تعالیٰ نے مسلمانوں کے لیے یہ اتنا سا ایک ٹائم رکھ دیا. اب آپ دیکھ لیں یہاں پہ کہ کیا کہا جا رہا ہے, جب نودیا للصلاۃ, جب پکارا جائے نماز کی طرف, یعنی اذان دے دی جائے. اچھا اب آپ دیکھیں, آپ صلی اللہ علیہ وسلم کے وقت میں ایک ہی اذان دی جاتی تھی. بخاری شریف میں بھی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کے بھی وقت میں, ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ, حضرت عمر فاروق کے زمانے میں بھی جمعے کی اذان صرف اسی وقت ہوتی تھی جب امام ممبر پہ خطبہ دینے کے لیے بیٹھ جاتا تھا. پھر بعد میں کیا ہوا, حضرت عثمان کے زمانے میں بہت زیادہ تعداد ہو گئی تھی, لوگوں کی آبادی بڑھ گئی تھی, کوئی لاؤڈ سپیکر تو ہوتے نہیں تھے وہاں پہ, تو جب لوگ بہت زیادہ بڑھ گئے تو انہوں نے کیا کیا, ایک اذان وہ پھر بازار میں کہلواتے تھے, ایک جا کے بازار میں دی جاتی تھی, پھر اس کے بعد تھوڑی دیر بعد اس کے پھر مسجد کے اندر اذان دی جاتی تھی, تو دو اذانیں ہو جاتی تھی. لیکن ہمارے اب دیکھیں آپ, انہوں نے کیا کیا کہ مسجد کے اندر ہی دو اذانیں کہنے شروع کیے, حالانکہ ایسا نہیں, وہ تو اس لیے بازار میں ایک اذان دلایا کرتے تھے کہ لوگ ریڈی ہو جائیں اور نماز کے لیے آنا شروع ہو جائے. تو بازار میں دیتے نہیں ہیں, مسجد کے اندر ہی دو دو اذانیں ہوتی ہیں, پہلے ایک اذان ہوتی ہے پھر آپ نے نوٹ کیا ہوا, پھر دوسری بھی ہوتی ہے. تو اللہ تعالیٰ نے فرمایا کہ جب, تو ہم یہاں پہ کون سی اذان کو لیں گے, ہم اس اذان کو لیں گے جو سیکنڈ والی ہوتی ہے, پہلی والی نہیں, سیکنڈ والی, جو کہ جس کے بعد خطبہ شروع ہو جاتا ہے. ٹھیک ہے, تو جب اذان دی جائے تو پھر اس وقت کیا کرو, فسعوا الی ذکر اللہ, اللہ کے ذکر کی طرف دوڑو. اب دوڑو کا مطلب کیا ہے یہاں پہ, کیونکہ ویسے تو آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا ہے کہ نماز کے لیے سکینت اور وقار کے ساتھ چلو, دوڑ کے نہیں آؤ, جو تم جتنی نماز مل جائے اتنی پڑھ لو, جو فوت ہو جائے وہ بعد میں ادا کر لو, تو دوڑو نہیں, دوڑنا منع ہے. اگر آپ اتریں اور آپ کو پتا ہے کہ اندر جماعت کھڑی ہو گئی, اب آپ بھاگ کے جا رہے ہیں, بھاگنا نہیں ہے. ٹھیک ہے, پھر یہاں پہ سعی کا مطلب کیا ہے, سعی کا مطلب یہاں پہ کوشش, یعنی اس کے لیے کوشش کرو, ایک تڑپ ہونی چاہیے, اس کے لیے تیاری شروع کرو, اس کے لیے انسان جلدی کرے, اس کے لیے پہنچنے کی کوشش کرے پہلے سے, یہ مطلب ہے. اب اس کا دھیان اس طرف ہی ہو جائے گا نا, دل اس طرف ہی کھچے گا, تو یہ ہے حکم. یہ نہیں ہے کہ انسان بھاگ کے جانا شروع کر دے, کیونکہ ایک روایت میں یہ ہے کہ آپ صلی اللہ علیہ وسلم نماز میں تھے, لوگوں کے پاؤں کی آہٹ زور زور سے سنی, لوگ دوڑ کے آ رہے ہوں گے, فارغ ہو کے آپ نے فرمایا کیا بات ہے, لوگوں نے کہا کہ ہم جلدی جلدی نماز میں شامل ہوئے ہیں, فرمایا ایسا نہ کرو, نماز کو کے لیے اطمینان کے ساتھ چل کے آؤ, جو پاؤ وہ پڑھ لو, جو چھوٹ جائے وہ پوری کر لو. ٹھیک ہے, تو اصل یہاں پہ کیا مانا ہے کہ دل اس طرف ہو جائے, آپ اپنے عمل سے کوشش کرو کہ آپ پہلے پہنچ جاؤ نماز کے لیے. تو اس کے لیے انسان پھر اسی کے لیے جلدی کرنے لگے. بخاری اور مسلم کی ایک روایت ہے کہ جو شخص جمعہ کے دن جنابت کے غسل کی طرح غسل کرے, یعنی اچھی طرح غسل کرے, اور اول ساعت میں پہلی گھڑی میں جائے مسجد میں جمعے کے لیے, اس نے وہ ایسے ہی ہے جیسے اس نے ایک اونٹ اللہ کے راستے میں قربان کیا. جو دوسری ساعت میں چل کے جائے اس, وہ ایسے ہی ہے جیسے گائے کی قربانی دی ہے. جو تیسری ساعت میں جائے وہ ایسے ہی ہے جیسے اس نے ایک مرغ اللہ کے راستے میں قربان کیا ہے. اور جو پھر اینڈ میں پانچویں ساعت میں جاتا ہے تو وہ ایسے ہی ہے جیسے انڈا اللہ کے راستے میں دیا. پھر جب امام آ جاتا ہے اور آ کے وہ ممبر پہ بیٹھ جاتا ہے نا خطبہ شروع کرنے کے لیے, تو پھر فرشتے جو ہے نا وہ خطبہ سننے کے لیے حاضر ہو جاتے ہیں. پھر وہ ورنہ ویسے کیا ہوتا ہے کہ فرشتے جو ہوتے ہیں وہ وہاں پہ موجود ہوتے ہیں جو لوگوں کی اجر لکھ رہے ہوتے ہیں, یہ سارا फरिश्ते मौजूद हो जाते हैं वहां पे। आप सोचें कि जब इंसान मस्जिद की तरफ जाता है, वो फरिश्ते पहले से वहां पे यानी मस्जिद के बाहर कलम लेके बैठे हुए हैं, वो इंसानों को सारे काउंटिंग हो रही है, सबके नाम लिखे जा रहे हैं। कभी सोचा इस तरह से सबके नाम लिखे जा रहे हैं, कौन पहले आ रहा है कौन बाद में आ रहा है। तो कभी कभी बाय चॉइस इंसान जा सकता है, लेकिन वो फिर भी देर करता रहता है। कोई बात नहीं, अभी इतनी देर है नमाज शुरू होने में, तो नमाज की बात नहीं, असल बात यह खुतबा शुरू हो गया तो वो कलम रख देते हैं, कलम रख देते हैं, फिर नहीं वो लिखते। तो अल्लाह ताला ने फरमाया ज़ालिकुम खैरुल लकुम इन कुंतुम तालमून, ये तुम्हारे लिए बेहतर है अगर तुम जानते हो। वैसे तो लगता ही है कि अच्छा अभी जल्दी जाने की क्या जरूरत है, इसकी क्या जरूरत है, लेकिन ये तुम्हारे लिए बेहतर है। और दूसरी बात क्या कि तिजारत को छोड़ दो, तिजारत को छोड़ दो, यानी इस टाइम के ऊपर जिस टाइम पे ये नमाज होनी है उस वक्त में इंसान सारे तिजारत ही नहीं, अगर कोई जॉब भी है उसकी या कोई भी किसी किस्म का कारोबार है, सब छोड़ के, चाहे तालीम है, चाहे वो कोई और कोई ऐसा काम कर रहा है, कोई खेती बाड़ी है, सब चीजें छोड़ दी जाएं इस टाइम पे, क्योंकि जुमा हर आदमी के ऊपर फर्ज है, हर मर्द पे फर्ज है। और को फर्ज को छोड़ देना से आपको पता है ना गुनाह है। हाँ, किस पे जुमा फर्ज नहीं है, औरत के ऊपर फर्ज नहीं है, औरत नहीं जाती है उसके ऊपर कोई नहीं ना उसकी को उसको मतलब इसकी चीज की पूछ नहीं है, ठीक है, चली जाए तो मना नहीं है, ऐसा नहीं है कोई उसको पाबंदी हो कि नहीं जाना तुमने, लेकिन नहीं जाए तो उसको कोई जरूरी नहीं है उसके लिए जाना। इसी तरह गुलाम के लिए नहीं है, बच्चे के लिए नहीं है, बीमार के लिए फर्ज नहीं है, मुसाफिर के लिए फर्ज नहीं है। अगर आप सफर में हैं तो जुमा छोड़ सकते हैं, कोई आपके ऊपर फर्ज नहीं है। तो ये लोग छोड़ सकते हैं, इनके अलावा जितने भी लोग हैं उन सब को जुमे की नमाज में शामिल होना ये फर्ज है, हर मर्द के ऊपर फर्ज है। तो और ये कब पढ़ी जाएगी, आप सल्लल्लाहु अलैहि वसल्लम जब जुमे के दिन सूरज निस्फ नहार पे ढल जाता था, यानी थोड़ा सा सूरज नीचे हो जाता था, पूरी पीक पे नहीं होता था, जो नून टाइम जिसको हम कहते हैं उस पे नहीं होता था, तो दो रकत नमाज से अल्लाह का कुर्ब हासिल करो। ये आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब जुमे के दिन सूरज निस्फ नहार से ढल जाए तो दो रकत नमाज से अल्लाह का कुर्ब हासिल करो। ये कितनी अच्छी इस चीज की वो बताई है, इंसेंटिव दी है कि इससे अल्लाह का कुर्ब मिलता है। तो जुमे इसका मतलब ये भी पता चला कि जुमे की नमाज किस वक्त पढ़ी जाएगी, जिस वक्त सूरज जरा सा ढलेगा फिर ये दो रकत पढ़ी जाएंगे। इसी तरह इसके और भी अहकाम हैं, मगर एक बात को जो समझना जरूरी है वो ये है कि इसमें खुतबा इतना इंपॉर्टेंट है। नमाज तो देखिए आप बाकी नमाजें भी मस्जिद में जाकर पढ़ सकते हैं, लेकिन खुतबा उसकी वजह से इसकी अहमियत है। इसी वजह से बाज़ उलमा ने इला ज़िक्रिल्लाह का माना लिया है खुतबा, ये फसाउ इला ज़िक्रिल्लाह, अल्लाह के जिक्र की तरफ लपको, यानी खुतबे के लिए सुनने के लिए तमाम किया जाए कि खुतबा सुना जाए। बाज लोग सिर्फ नमाज में शामिल हो जाते हैं, खुतबे का ध्यान नहीं रखते, हालांकि ये खुतबा लेकिन एक रिफ्रेशमेंट हो जाती है, इंसान को अपनी जिंदगी का मकसद पता चलता है कि क्या दुनिया में क्यों आया हूं, दिल की सफाई हो जाती है, दिल में जो मैल आ गए होते हैं वो दूर हो जाते हैं, दिल समझ लें पॉलिश हो जाते हैं। फिर इसी तरह आप ये देखेंगे इंसान के जो जज्बात, वैसे ही नेकी की तरफ जाने के शैतान इतना पीछे होता है, सारा हफ्ता आप दुनिया में भागम दौड़न करते रहते हैं, वो भी जो जज्बात धुंधला गए होते हैं ना एकदम रिफ्रेश हो जाते हैं, ताजा हो जाते हैं। एक इज्तिमा का दिन है, तो ये इसकी बेहद फजीलत है कि इंसान उस वक्त पहुंचे जिस वक्त के अभी खुतबा ना शुरू हुआ। और जिसने जुमा छोड़ा, एक हदीस में आता है जिसने तीन जुमे छोड़ दिए जुमे की अहमियत को कम समझकर, अल्लाह ताला उसके दिल पर मोहर लगा लेता है, मोहर लगा देता है अल्लाह ताला उसके दिल पे। एक और जगह पे ये आता है कि जिसने तीन जुमे छोड़े अल्लाह ताला उसको मुनाफिकीन में लिख लेता है, और एक जगह ये भी आता है कि अल्लाह ताला उसको गाफिलीन में लिख लेता है, गाफिल लोगों में लिख लेता है अल्लाह ताला उसको। और इसकी अहमियत को कम समझ के कि भाई अच्छा चलो चले भी गए तो कोई बात नहीं, ना भी गए तो कोई नहीं, ये नहीं हो सकता। एक हदीस में आता है کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا جس شخص نے جمعہ چھوڑ دیا بغیر کسی عذر کے تو اللہ کی کتاب میں وہ اللہ کی کتاب میں جس میں کوئی تغیر نہیں ہو سکتا کوئی چینج نہیں ہو سکتا تو منافق لکھ لیا جائے گا. ایک جمعہ چھوڑنے کے اوپر بھی یہ حدیث ہے اور تین جمعے کے بارے میں بھی یہ حدیث ہے. اور آپ کو جیسے معلوم ہے کہ اس دن میں ایک گھڑی ایسی ہے جس میں جو دعا کی جائے وہ قبول ہوتی ہے. وہ کون سی گھڑی ہے اب یہ نہیں معلوم, جیسے لیلۃ القدر کا نہیں بتایا گیا اسی طرح اس کا بھی نہیں بتایا گیا تاکہ یہ لوگ کوشش کریں اس گھڑی کے لیے. بعض کہتے ہیں کہ وہ گھڑی ہے جس وقت اذان ہوتی ہے, اذان سے جمعے کی نماز پڑھنے تک کے درمیان جو ٹائم ہے اس میں ایک گھڑی ایسی آتی ہے جس میں دعا قبول ہوتی ہے. بعض کہتے ہیں نہیں عصر سے مغرب کے درمیان جو ٹائم ہے اس میں کوئی گھڑی ایسی ہے کہ انسان جو بھی کچھ مانگے گا اللہ تعالیٰ اس کو قبول کریں گے, وہ چیز مل جاتی ہے اس کو. اور جمعہ کہاں پڑھا جاتا ہے؟ جو بڑی مسجد ہوگی جامع مسجد ہوگی وہاں پہ جمعہ پڑھا جاتا ہے. ایسا نہیں ہے کہ کسی بھی مسجد میں وہ ہونا چاہیے, نہیں, تاکہ لوگوں کا اجتماع تو ہو نا. اگر گھر گھر میں جمعہ ہونے لگے تو پھر تو کیا اجتماع ہوگا, تو بڑی مسجد میں پڑھا جائے. اور جمعے کے آداب کیا ہیں, جمعے کے دن کی جب کیا اس دن کیا اور کرنے کے کام ہیں جو سنت سے ہمیں پتہ چلتے ہیں. بخاری اور مسلم میں ہے آپ صلی اللہ علیہ وسلم نے فرمایا جب تم میں سے کوئی جمعے کی نماز کے لیے جانے کا ارادہ کرے تو وہ غسل کر لیا کرے. یعنی جمعے کے دن جو جنہوں نے نماز پڑھنی ہے وہ تو ان کے اوپر تو غسل کرنا ضروری ہے, اور جنہوں نے جمعے کے لیے نہیں جانا جیسے عورتیں وغیرہ ہیں تو ظاہر ہے کر لیں گی, غسل کر لیں گی تو اچھی بات ہے. ایک جمعے کی ایک سنت میں سے یہ سنت بھی ہے کہ اس دن غسل کیا جائے. پھر اور ایک حدیث میں ہے کہ جمعے کے دن ہر بالغ پر غسل واجب ہے, ضروری ہے. اسی طرح ایک اور حدیث میں آتا ہے سنن نربا میں ہے کہ جو شخص جمعہ کے دن اچھی طرح غسل کرے اور جلدی مسجد کی طرف چل دے, پیدل جائے سوار نہ ہو اور امام کے قریب ہو کر بیٹھے, خطبے کو کان لگا کے سنے اچھی طرح یعنی دھیان سے, لغو کام نہ کرے. لغو کام کیا کیا ہے کہ بیکار کی ادھر ادھر باتیں یا لوگوں کے اوپر سے پھلانگتے ہوئے جانا یا اس طرح کے کام نہ کرے, تو اسے ہر ایک قدم کے بدلے میں سال بھر کے روزوں اور سال بھر کے قیام کا ثواب ملتا ہے. اتنی بڑی فضیلت ہے کہ کیا کیا اس نے, اچھی طرح غسل کرے, جلدی مسجد کی طرف جائے, پیدل جائے. اب آج پوسیبل نہیں ہے پیدل جانا, ظاہر سی بات ہے اتنی دور ہے مساجد, تو چلو اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ اس میں بھی اجر عطا فرمائے, لیکن جو ظاہر ہے پیدل جائے گا تو جو پیر اللہ کے راستے کے اندر چلتے ہیں نا اللہ کی خاطر, جو خاک آلود ہوتے ہیں اللہ تعالیٰ ان کے اوپر جہنم کو حرام کر دیتے ہیں. تو یہ حدیث ہے, تو وہ پیدل جاتا ہے اور امام سے قریب ہو کے بیٹھتا ہے, خطبے کو کان لگا کے سنتا ہے, لو کام نہیں کرتا, تو اس کے لیے ہر قدم کے بدلے سوچے کتنی بڑی فضیلت ہے. پھر اسی طرح ایک اور روایت میں آتا ہے مسند احمد میں کہ جو شخص جمعہ کے دن غسل کرے, اپنے گھر والوں کو خوشبو ملے اگر ہو اور اچھا لباس پہنے, پھر مسجد میں آئے اور کچھ نوافل پڑھے, اگر جی چاہے تو پڑھ لے, یعنی یہ آپشن ہے, اور کسی کو تکلیف نہ دے, یعنی لوگوں کو پر سے پھلانگتا ہوا آگے نہ جائے, جدھر جگہ مل جائے ادھر مثلا بیٹھ سکتا ہے انسان, پھر جب امام آ جائے اور خطبہ شروع ہو تو خاموشی سے سنے, تو اس کے گناہ جو اس جمعے سے لے کے دوسرے جمعے تک کے ہوں وہ سب کا کفارہ ہو جاتا ہے. یعنی پچھلے جمعے سے اس جمعے تک کے جتنے بھی گناہ ہیں وہ انسان کے معاف ہو جاتے ہیں اگر وہ اس طرح کا طریقہ اختیار کرتا ہے. لیکن آپ دیکھتے ہیں کہ زیادہ تر ہمیں اس چیز کی سمجھ نہیں ہوتی, اور جب ہم عورتیں بڑے شوق سے, اس لیے زیادہ بتاؤں گی کہ شوق سے تو جاتی ہیں جمعہ پڑھنے کے لیے, بجائے اس کے کہ وہاں پہ کچھ اجر لے کر آئیں الٹا گناہ لے کر لوٹتی ہیں. کیوں؟ اس لیے کہ باتیں تو ہم نے بند نہیں کرنی, ادھر خطبہ ہو رہا ہے ادھر ہماری خسر پسر جا رہی ہے, تو یہ مناسب نہیں ہے. اس لیے کہ آپ صلی اللہ علیہ وسلم نے اس کے بارے میں واضح حدیث ہے بخاری میں بھی یہ حدیث ہے کہ انسان کس طرح خاموشی کے ساتھ بیٹھے. آپ صلی اللہ علیہ وسلم نے فرمایا ہے کہ جب تو اپنے ساتھی سے جمعے کے دن یوں کہے چپ رہو اور امام خطبہ پڑھ رہا ہو تو تو نے خود ایک بیجا حرکت کی, لغو حرکت کی. ٹھیک ہے, یہ لغو بات ہے. خطبے کے دوران کوئی کچھ بول کے بھی نہیں کسی کو کہہ سکتا کہ چپ کرو. ہاں اشارے سے چپ کرایا جا سکتا ہے کہ آپ اشارے سے کہیں, बच्चों को भी जाके आप बोल के नहीं कहेंगे कि चुप हो जा। हाँ, खुतबा नहीं शुरू हुआ तब बोल सकते हैं, शुरू हो जाए तो इजाजत नहीं है बोलने की। लेकिन इसके अंदर हम सख्त कोताही करते हैं, क्योंकि हमें इसके आदाब भी कभी नहीं पता। शौक शौक से जुमा के लिए जाते हैं, लेकिन इसके आदाब भी तो सीखे ना। इससे ये भी पता चलता है कि दीन की जो मजलिस हो, जहां पे तालीम हो रही हो ना, वहां पे खामोशी के साथ बैठना चाहिए, वहां पे इंसान बातचीत इस तरह ना करे। और फिर आपने जो दूसरी चीज जिससे आप सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया वो क्या है, कि ये घुटने जो है वो सीने के साथ जोड़ के ना, मिला के ना बैठा जाए, इससे भी मना फरमाया। और आप सल्लल्लाहु अलैहि वसल्लम जुमा के दिन क्या करते थे कि जब नमाज हो जाती थी जुमे की, तो कुछ नहीं और पढ़ते थे। जब अपने घर लौट के आते थे तो दो रकत पढ़ते थे, वहां पे नहीं सुन्नत पढ़ते थे। और अगर आपने घर आना हो तो फिर आप घर जाके दो पढ़ लें या चार पढ़ लें, दोनों ही सुन्नत है। लेकिन अगर आपने घर के अलावा कहीं और जाना है, जॉब पे जाना है, तो फिर मस्जिद में ही पढ़ सकते हैं। ठीक है। फिर इसी तरह जुमा के दिन का ये सहाबा कराम का ये आता है कि वो जुमे के दिन जो खाना दोपहर का खाया करते थे, और जो कैलूला जिसको कहते हैं, सोना नमाज के बाद, वो जुमे की नमाज के बाद किया करते थे, जुमे की नमाज के बाद करते थे, पहले नहीं किया करते थे। और अगर आप पहुंचे हैं मस्जिद में और इमाम ने जो खुतबा शुरू कर दिया, तो अब कोई भी सुन्नत नफल नहीं पढ़ सकते सिवाय दो रकत तहय्यतुल मस्जिद के, क्योंकि उसके बारे में सिर्फ आता है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने एक आदमी को देखा था कि वो आके बैठ गया, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने पूछा तुमने तहय्यतुल मस्जिद पढ़ी है, उसने कहा नहीं, आपने फरमाया उठो और दो रकत पढ़ो, तो सिर्फ वो दो रकत पढ़ सकते हैं, उसके अलावा नहीं कुछ पढ़ सकते। इसका मतलब बैठ के बस ध्यान से खुतबा सुनना है, खुतबा सुनने आए हैं ना, ये नहीं कि अब आप लंबी चौड़ी अपनी ये पढ़ रहे हैं, वो सुन्नतें पढ़ रहे हैं, तो फिर बताएं कि वो आप सुनेंगे क्या। फिर इसी तरह यहां से हमें ये भी पता चलता है एक और बात, कि खुतबे के वो उसमें कि जुमे के दिन आप सल्लल्लाहु अलैहि वसल्लम इतना लंबाई खुतबा किया करते थे कि जितनी नमाज होती उतना ही खुतबा हुआ करता था। अब आज तो थोड़ा सा ये है ना कि चूंकि हमें अरबी नहीं आती, तो वो थोड़ा सा उर्दू में भी तकरीर करते हैं, जो जायज है, बिल्कुल ठीक है। लेकिन अदरवाइज आप सल्लल्लाहु अलैहि वसल्लम का खुतबा कितना लंबा होता था, उतनी ही जितनी नमाज। ये नहीं है नमाज तो सिर्फ कुल अल्लाह और सूरह कौसर के साथ आपने पढ़ ली और खुतबा लंबा है, ऐसा नहीं है, उतना ही होता था। आप सोचे ना, आप सल्लल्लाहु अलैहि वसल्लम सूरह काफ अक्सर खुतबे में पढ़ते थे, बल्कि एक सहाबी फरमाते हैं कि मुझे सूरह काफ जो है ना वो याद ही इस तरह से हुई कि आप सल्लल्लाहु अलैहि वसल्लम इतने ज्यादा खुतबे में ये इसकी तिलावत फरमाते थे। तो उसमें क्या मौजू है, आपने भी तो सूरह काफ पढ़ी है ना, उसके अंदर क्या मौजू है, आखरत की याद है। तो खुतबे का मौजू ऐसा ही होना चाहिए जिससे तज़किया हो, जिससे नफ्स की जो है ना धुलाई हो, जरा इंसान अल्लाह को याद करे, आखरत को याद करे, अपने जाने को याद करे, अपने मकसद जिंदगी को उसको रिवाइव हो जहन में। इधर उधर की बातें या पॉलिटिक्स की बातें या फिरका वारियत की बातें ये नहीं होनी चाहिए। ठीक है। तो अल्लाह ताला ने ये जुमे के बारे में, देखें बहुत सारी फजीलतें इस दिन की अहादीस में, बहुत सारी अहादीस हैं इस बारे में, मगर जो चीदा चीदा बातें हैं वो इंसान को अच्छी तरीके समझ लेनी चाहिए। जुमा का दिन ऐसे ही है, मुसलमानों के लिए ईद का दिन है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मुसलमानों की ईद का दिन है जुमा का दिन, तो जुमे के दिन के लिए फिर खसूसी एहतमाम भी करना चाहिए ना। क्या खसूसी एहतमाम है, आप गुसल भी करते हैं, आप खुशबू लगाते हैं, लेकिन औरतें नहीं खुशबू लगा के मस्जिद चल पड़ेंगी, वो औरतें भी खास तौर पर खुशबू लगा लेती हैं कि भाई खुशबू तो सुन्नत है, मगर मर्दों के लिए है। फिर मिसवाक करना इस दिन अच्छे तरीके से, अपने दांत आगे पीछे भी साफ करने, मगर जुमे के लिए खास तौर पे। फिर तेल लगाना, ये भी सुन्नत है कि तेल लगाया जाए। और फिर आप सल्लल्लाहु अलैहि वसल्लम पर कसरत से दुरूद भेजना, ये भी जुमे के दिन की में एक सुन्नत है, और एक आप सल्लल्लाहु अलैहि वसल्लम ने जिसकी ताकीद फरमाई। इसी तरह सूरतुल कहफ पढ़ना, ये भी एक यानी जुमे के दिन की सुन्नत है। तो जो लोग दफ्तरों में होते हैं, स्कूलों में, कॉलेजों में, बाज़ दफ़ा हमारे बच्चे इतने बड़े हो जाते हैं कि उनके ऊपर नमाज फर्ज है, लेकिन हम लड़कों के लिए इस चीज का एहतमाम नहीं करते कि वो स्कूल से या कॉलेज से किस तरह से छुट्टी करके वो जुमे के लिए जाएं, और इस चीज की अहमियत कोई नहीं वाजे करते कि हम भी जाके बताएं, क्योंकि यहाँ ये गैर मुस्लिम मुल्क में रहते हुए जाहिर है उनको तो नहीं पता कि आपके जुमे की क्या अहमियत है। अब मैंने आपको बता दिया है कि ऐसे इंसान के लिए तो सोचे ना जरा कि उसके दिल पे अल्लाह ताला मुहर लगा देता है, जिसने इसको मामूली समझा कि इसको छोड़ना उसके लिए कोई बड़ी बात ही नहीं है। आप सल्लल्लाहु अलैहि वसल्लम ने ये भी फरमाया था कि जो जुमे से पीछे रहते हैं कि मैं इरादा करता हूँ कि किसी शख्स को हुक्म दूं कि जो लोगों को नमाज पढ़ा, और मैं जाके आग लगा दूं उन लोगों के घरों को जो जुमे से पीछे रहते हैं। ये मुस्लिम की रिवायत है, इतनी सख्त वईद है। फिर भी अगर हम लड़कों के लिए उस ये सोचें कि नहीं उनकी क्लास मिस हो जाएगी और ये हो जाएगा और हम कभी नहीं जाके ये स्कूल में या कॉलेज में या जो भी जहाँ पे उनकी पढ़ाई है वहाँ पे जाके ये बात ही नहीं करते, इस चीज़ को इशू को रेज नहीं करते कि यहाँ या तो यहाँ पे पढ़ाया जाए या पे इसको जुमे के लिए छुट्टी दी जाए, तो फिर सोचें कि कितना गुनाह मिल रहा है ना। दूसरी नमाजों की एक अलग बात है, मगर जुमे की अहमियत देखते हुए और जितनी इसके ऊपर वईद है ये देखते हुए तो जरूर इस चीज का एहतमाम करना चाहिए लड़कों के लिए कि जब वो बाले हो जाएं तो उनको जुमे के लिए जाना है, ये हमारे लिए जरूरी है। हम नहीं बताएंगे तो उनको थोड़ा ही ये पता होगा, उनको तो ख्वाब नहीं आया कि हमारे नजदीक क्या इस चीज की है वैल्यू। तो चाहे जॉब है, चाहे कोई बिजनेस है, चाहे कुछ है, क्योंकि वैसे इस टाइम पे कहा गया ना कि छोड़ दो तिजारत को, तो इसका मतलब है कि वो टाइम जो पीक टाइम एक तरह से होता है उस वक्त अल्लाह की तरफ से जब कॉल आ जाए, तो अब ये नहीं है कि हो सकता है कोई बंदा ऐसी दुकान खोल के बैठा हुआ है सारा दिन से कोई गाहक नहीं आया, उस वक्त एंड टाइम पे उस वक्त कोई गाहक आ जाता है, अब कितना मुश्किल है उसके लिए छोड़ना। लेकिन अल्लाह ताला ने फरमाया नहीं, जब अल्लाह की तरफ से कॉल आ जाए तो छोड़ दो। और ये जुमे की नमाज घर में नहीं हो सकती कि कोई कहे कि मैं घर में पढ़ लूं या स्कूल में ही पढ़ लेता हूँ या जॉब पे जुमे की नमाज पढ़ लेता हूँ, इसके लिए इज्तिमा जरूरी है। जुमा है ही ना जमा होने से, इज्तिमाई इबादत है ये। और जो जुमे की जो फर्जियत है इसका हुक्म जो है हिजरत से कुछ अरसा पहले आ गया था, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम मक्का में जाहिर सी बात है इसके ऊपर अमल नहीं कर सकते थे, क्योंकि वहां पे तो ऐसा यानी इज्तिमा कायम करना मुमकिन ही नहीं था। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उन लोगों को जो मदीना हिजरत करके गए थे उनको ये कहलवा भेजा, उनको ये हुक्म लिख के भेज दिया कि वो मदीना में जुमा कायम करें। तो इसलिए फिर हजरत मुसअब बिन उमैर जो वहां पे पहले से मौजूद थे उन्होंने पहली दफा 12 आदमियों के साथ मदीना में जुमा पढ़ा था, ये तिब्रानी की रिवायत है। फिर जब आप सल्लल्लाहु अलैहि वसल्लम मदीना आ गए तो फिर तो बाकायदा जुमे का एहतमाम होने लगा। फ़इज़ा क़ुदियतिस सलातु फ़ंतशिरू फ़िल अर्द, फिर जब पूरी हो जाए नमाज, जब नमाज मुकम्मल हो जाए जुमा हो जाए तो उसके बाद कोई हरज नहीं है, फ़ंतशिरू फ़िल अर्द तो फैल जाओ जमीन में। ये हुक्म नहीं है कि जरूरी तुम जमीन में फैल जाओ और जाओ कोई काम काज करो, वब्तगू मिन फ़ज़लिल्लाह अल्लाह के फजल में से तलाश करो, जरूरी नहीं कि अब आप ये जरूरी आपने करना है कि अब आपने जॉब पे जाना है, ये हुक्म नहीं है, इजाजत है। ठीक है कि अब तुम्हारे पर कोई पाबंदी नहीं है, अब तुम जाओ बेशक जमीन में फैलो, जाओ अल्लाह का रिस्क तलाश करो। फ़ज़लिल्लाह से क्या मुराद है यहाँ पे, रिस्क मुराद है कि जाओ जो भी रिस्क रोजी है अपनी जॉब है जो भी अपने काम है वो करो। यहाँ पे देखें फजल किसको कहा गया, रिस्क को, इससे क्या पता चलता है, एक बात यहाँ पे गौर तलब है, तलाश करो अल्लाह के फजल में से, इसका मतलब जो रिस्क है ना वो अल्लाह का फजल है। फजल का आप तो माना पता है ना, कोई डिजर्व नहीं करता, किसी का हक नहीं है, क्यों नहीं मुझे दिया, उसको क्यों ज्यादा दिया, इसको मुझे क्यों कम दिया है? नहीं, ये अल्लाह का फजल है जिसको जितना मर्जी दे। और हम ये सोचते हैं ना शायद हम ही कमाते हैं हम ही मेहनत करते हैं तो ये हमें मिलता है, नहीं, ये अल्लाह का फजल है, उसको तुमने तो सिर्फ तलाश करना है। अल्लाह ने कहीं रख दिया दुनिया में तुम्हारे लिए रिस्क, किसी जॉब के अंदर रख दिया अल्लाह ने, किसी के लिए कारोबार में रख दिया, किसी के लिए किसी चीज में रख दिया, तुमने सिर्फ तलाश करना है, तुम उसको पैदा नहीं कर सकते कि मैं कहूं कि मैंने, मेरी मेहनत है, मेरी जहानत है, मेरा इल्म है कि जिसकी वजह से मैंने ये लिया रिस्क, नहीं, मैंने सिर्फ तलाश किया, रखा तो अल्लाह ने है, ये अल्लाह का फजल है। बस हमको ये घर में आपके लिए पैसे रख देता है, कहता मैंने कहीं छुपा के रख दिया, अब आप उनको ढूंढ लो, अब वो जो आप भाग दौड़ कर रहे हैं ना वो सिर्फ ढूंढ रहे हैं, आपने उनको नहीं पैदा किया वहां पे, अल्लाह देता है, अल्लाह ने कहीं दुनिया में रख दिया, वह आप भाग दौड़ करके उसको तलाश कर रहे होते हैं। तो चाहे मेहनत तुम्हारी लग रही है मगर इसको अपना ना समझना कि मेरे मेहनत की वजह से है, ये अल्लाह का फजल है। और फिर तुम अब बेशक निकलो, अब बेशक जाओ, अब बेशक अल्लाह का फजल तलाश करो। और एक और जगह पे आता है कि अल्लाह के फजल से और भी बातें मुराद है, सिर्फ रिज्क नहीं बल्कि ये भी मुराद है कि अब तुम जा सकते हो। जैसे इब्ने अब्बास फरमाते हैं कि इससे मुराद इल्म को तलब करना और नफल नमाज पढ़ना है, कि अब तुम बेशक जाओ, इल्म हासिल करो, जमीन में फैलो। और इससे इस आयत में इब्ने अब्बास ने ये भी फरमाया कि बीमारों की इयादत करना भी है, जनाजों पे हाजिर होना, मुसलमान भाइयों की जियारत करना, यानी ये सारे काम तुम कर सकते हो इसके बाद जाके। तो ज़हाब फरमाते हैं कि अल्लाह ताला की तरफ से इजाजत है कि अब आदमी चाहे तो नमाज के बाद मस्जिद से चला जाए और चाहे तो बैठा रहे। अब ये जरूरी भी नहीं कि इंसान उसी वक्त निकले और जाके अब जमीन में फैल जाए, जो चाहे वहीं पे बैठा रहे। कई लोग ऐसे होते हैं अल्लाह वाले के, वो जो है ना मस्जिद में ही बैठे रहते हैं फिर, और वहां पे अल्लाह का जिक्र करते रहते हैं। तो इस चीज की इजाजत है, लेकिन जाहिर है एक चीज बहुत फजीलत वाली है, और वो यही है कि इंसान वहां पे अल्लाह का जिक्र करता रहे। और अब तुम दुनिया में फैल भी गए हो तो वज़्कुरुल्लाह कथीरन, तो अल्लाह का जिक्र करते रहो बहुत ज्यादा, लअल्लकुम तुफ्लिहून, ताकि तुम फलाह पा जाओ। ये ना हो कि आप मस्जिद में तो अल्लाह का जिक्र हुआ, बाहर जाके तुम अल्लाह को भूल जाओ। जैसे हमारा होता है ना, दीन और दुनिया दोनों अलग अलग किए हैं। हम मस्जिद में तो दीन है, मुसल्ले के ऊपर तो दीन है, जो ही मस्जिद से बाहर निकले फिर वही झूठ फ्रॉड और बेईमानियां शुरू हो गई, क्योंकि अब दुनिया शुरू हो गई है। नहीं, उसके बाहर भी जाते हो तो वहां पे भी अल्लाह को भूलना नहीं है, वहां पे भी जाके अल्लाह को याद करते रहना है। जिक्र क्या होता है? जिक्र याद को कहते हैं। जिक्र सिर्फ ये एक तस्बीह कर लेना, हमारे जहन में यही सिर्फ आता है ना कि बस तस्बीह कर लेना, यही जिक्र है। अल्लाह की जिक्र याद का नाम है। अल्लाह को याद रखो बाहर जाके भी। और याद करने के तरीके क्या है? क्या अगर हम कोई शक्ल देखना चाहें कि किस तरह से याद किया जाता है अल्लाह ताला को, सबसे बेस्ट जो तरीका है ना वो है कुरान। कुरान को अल्लाह ताला ने अज़्ज़िक्र फरमाया, नहनु नज़लना ज़िक्र व नहनु लहू लहाफिज़ून। कुरान का नाम ही अज़्ज़िक्र है, तो कुरान को पढ़ा जाए। दूसरा जिक्र का तरीका है नमाज को कायम करना। अल्लाह ताला ने फरमाया नमाज को मेरी याद के लिए कायम करो। अल्लाह की याद है, नमाज में अल्लाह को याद किया जाता है, नमाज जरिया है अल्लाह की याद का। इसी तरह तीसरा जिक्र का तरीका क्या है? जो मसनून दुआएं हैं। आप देखें, हमें आप सल्लल्लाहु अलैहि वसल्लम ने इतनी दुआएं सिखाई हैं, घर से निकलने की दुआ, घर में दाखिल होने की, अच्छा मंजर देखने की, बाथरूम जाने की, सो के उठने की, सोने की, खाने की, पीने की, कितनी दुआएं हैं, कपड़े पहनने की, हत्ता के शौहर से हम बिस्तरी करने की भी दुआ है। तो ये क्या है? ये अल्लाह का जिक्र ही तो है। इन इन टाइम्स में आप देखें कितने अपने अपने डेली रूटीन के काम करें, उसमें भी अल्लाह को याद करें। कोई काम शुरू करने से पहले भी जिक्र है, जब आप बिस्मिल्लाह पढ़ते हैं। तो याद है ही क्या, जिक्र है ही क्या, कि अल्लाह ताला को अपने दिल में मौजूद रखना, याद रहना, अल्लाह याद रहना दिल में। और इसके तरीके ये सारा ही है, कुरान है, नमाज है, दुआएं हैं, तस्बीहात हैं, ये सब उसके तरीके हैं। और असल बात क्या है, आप हम उसकी उसको नहीं ना जानते कि असली असल क्या है, जिक्र है क्या। वो याद को भूल जाते हैं और वो तस्बीह पे तस्बीह दाने घुमाए जाते हैं। तो याद आ भी रहा है अल्लाह के, नहीं आ रहा, नहीं, वो कुछ भी नहीं पता, माइंड कहीं और ही है। तो बाहर निकल के भी तुम अल्लाह को याद करते रहो। ये ना हो कि अल्लाह को मस्जिद में ही छोड़ा हो और निकल के बाहर आओ तो अपनी दुनिया में मगन हो जाओ। लअल्लकुम तुफ्लिहून, ताकि तुम कामयाबी पा सको। ये है कामयाबी के जरिए। तुम कामयाब होना चाहते हो ना, तो पहले ये सारे काम करो कि तुम अल्लाह का जिक्र भी खूब ज्यादा करो, तुम नमाज की कॉल दी जाए तो उस वक्त अपना कारोबार भी छोड़ो, मस्जिद की तरफ भी लपको, और उस वक्त जब मस्जिद में से नमाज खत्म हो जाए जुमे की, तो उसके बाद फिर तुम ये रिस्क तलाश करने के लिए निकलो। फिर रिस्क तलाश करना भी फिर इबादत है। लेकिन अगर उस वक्त रिस्क के लिए खड़े हो गए जिस वक्त के नमाज का वक्त है, तो वो हराम हो जाएगा। सुभानकल्लाहुम्मा बिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।